यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बिना जाँच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 100 किलोग्राम सुन बाहिरिएको घटनामा छानबिन समिति गठन। सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या 10 पुग्यो। सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष ढंगले निष्कर्षमा पुर्याइने उप प्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठको भनाई। बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयद्वारा सबै मन्त्रालय विभाग र निकायका लागि 81 बुदेन मार्गदर्शन जारी। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरूद्वारा गुटबन्दीको अन्त्य र राष्ट्रिय मुद्दामा एकमत हुनुपर्नेमा जोड़। काठमाण्डुका नरदेवी अस्पताल र कीर्तिपुर अस्पतालमा ज्येष्ठ नागरिकको उपचार निशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय। र भारतको महाराष्ट्रमा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 पुग्यो, दर्जनौ विपत्ता।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भन्सार विभागले बिना जाँच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब 100 केजी सुन बाहिरिएपछि छानबिन समिति गठन गरेको छ। भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पूर्ण विक्रम खड्काले जानकारी दिनुभयो। समितिलाई छानबिन गरी 5 दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। यसैबीच सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 1 चिनिया नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनिया नागरिक जे युङ लिन रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिनुभयो। यसैबीच उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा बुधबार पक्राउ परेका 6 जनालाई 10 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उच्च अदालत पाटनका रजिस्ट्रार ठगेन्द्र कटेलका अनुसार पक्राउ परेका 6 जनालाई थुनामा राख्न अदालतले अनुमति दिएको हो। सामान्य अवस्थामा अधिकतम 7 दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिने गरिएको भए पनि सुन तस्करीको मुद्दा जटिल र विशेष प्रकृतिको भएकाले 10 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जनाइएको छ। अदालतले सुन तस्करीमा जोड़िएका अन्यलाई जरूरी पक्राउ पूर्जी समेत जारी गरेको उहाँले जानकारी दिनुभयो। सुन तस्करी प्रकरणमा यसअघि पक्राउ परेकाहरूमा ट्याक्सी चालक अशोक राणा मगर, भन्सार एजेन्ट राजेन्द्र कुमार राई, रेडी ट्रेड प्रालीका संचालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुकपिन छिरिङ र राजकुमार भुजेल रहेका छन्। यसअघि विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट झण्डै 100 किलो सुन बरामद गरेको थियो। भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सी सहित 2 जनालाई पक्राउ गरेपछि राति नै 4 जनालाई पक्राउ गरेको थियो। सुन हङकङबाट रेडी ट्रेड प्रालीका नाममा आएको खुलेको छ। राजस्व अनुसन्धान विभागले झण्डै 100 किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप 3 जना कार्गो कम्पनी संचालकलाई पक्राउ गरेको छ। जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताउनुभयो। हिजो साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका संचालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन। विभागका अनुसार हिजो साँझ पक्राउ परेका 3 सहित अहिलेसम्म उक्त सुन प्रकरणमा 10 जना पक्राउ परेका छन्। हिजो दिउँसो पक्राउ परेका चिनिया नागरिक सहित 4 जनालाई आज म्याद थप गरिने जनाइएको छ। हिजो दिउँसो पक्राउ परेकामा चिनिया नागरिक जे युङ लिन रहेका छन्। चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी परिमाणमा सुन बरामद भएपछि अन्तर्राष्ट्रिय गिरोहको सञ्जाल नेपालसँगै चीन र भारतमा फैलिएको खुलेको छ। सुन फेला परे लगत्तै नेपालीसँगै चिनिया र भारतीय नागरिक पक्राउ परेपछि अन्तर्राष्ट्रिय गिरोहले नेपालको बाटो प्रयोग गरेर सुन निकासी पैठारी गर्ने गरेको खुलेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताउनुभयो। त्यसबारे छानबिन र अनुसन्धान अघि बढ़ाइएको र कतिपय विषय क्रमशः खुल्दै जाने विभागले जनाएको छ। उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले 100 किलो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष ढंगले निष्कर्षमा पुग्ने गरी हुने बताउनु भएको छ। सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्च अधिकारीसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानूनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढ़ाइएको बताउनुभयो। उहाँले यस्ता घटनाहरूबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले दोषीलाई कार्यवाहीको दायरामा ल्याउन र निर्दोष नफसुन् भनेर सम्बन्धित निकायलाई निर्देशन दिए सकेको पनि उल्लेख गर्नुभयो। गृहमन्त्री श्रेष्ठले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यस अघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्याउने आश्वासन दिनुभयो। अर्थ मन्त्रालयसँग समन्वय गरेर यो कामलाई अघि बढ़ाउने गृहमन्त्रीको भनाइ छ। चालू आर्थिक वर्षको वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय विभाग तथा निकायलाई 81 बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो। यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियम लगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शन मार्फत सरकारले निर्देशन दिएको छ। चालू आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्व तयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ। स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम र आयोजनाको त्रैमासिक विभाजन सहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी आगामी असोज मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वान समेत गरिसक्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ। आगामी कार्तिक मसान्तभित्र बोलपत्र मूल्याङ्कन गरी ठेक्का सम्झौता समेत सक्नुपर्ने र ठेक्का सम्झौता भएको 15 दिनभित्र कार्य शुरू गर्ने गरी कार्यादेश दिइसक्नुपर्नेछ। आगामी कार्तिक मसान्तसम्ममा ठेक्का प्रक्रिया अगाडि नबढ़ेका योजना तथा कार्यक्रमको बजेट रकम रोक्का गरिने अर्थ मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा हिजो 35 जना केन्द्रीय सदस्यहरूले धारणा राख्नु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुट र व्यक्तिवादी चिन्तनको अन्त्य गरी सामूहिक निर्णयका आधारमा अगाडि बढ़न नेतृत्वलाई आग्रह गर्नुभयो। कोशी प्रदेशको नामाकरण, सरकार गठन, नकली भूटानी शरणार्थी प्रकरण र भ्रष्टाचारको विषयमा पार्टीको धारणा सार्वजनिक गर्न माग गर्दै केन्द्रीय सदस्यहरूले राष्ट्रिय मुद्दाहरूमा एकमत भएर जनता समक्ष जानुपर्नेमा जोड़ दिनुभयो। बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्व विभाजित हुँदा मंगलबारदेखि जारी बैठकको शुरूमै पार्टी महामन्त्री गगन कुमार थापाले पेश गर्नुभएको वार्षिक कार्यतालिका समेत कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको बताउनुभयो। बैठकमा आर्थिक मन्दीको अवस्था बाट देशलाई निकास दिन र युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी जीवन धान्नका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने, गाईवस्तुमा महामारीका रूपमा फैलिएको लम्पेस्किन रोगबाट पीड़ित किसानलाई राहत दिन पहल गर्नुपर्ने लगायतका समसामयिक विषय पनि केन्द्रीय सदस्यहरूले उठाउनुभयो। बैठकमा छलफलका लागि पेश भएको समसामयिक राजनैतिक, आर्थिक, सामाजिक लगायतका विभिन्न 10 एजेण्डा तथा विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। बैठक आज बिहान 11 बजे फेरि बस्नेछ। राष्ट्रसभाको हिजोको बैठकले विद्युतीय व्यापार विधेयक 2080 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नुभएको विद्युतीय व्यापार विधेयक 2080 सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक साउन 11 गते बिहिबार बिहान 11 बजेका लागि बोलाइएको छ। उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लंघन तथा स्वच्छ बजार प्रवर्धनमा हुने व्यतिथिलाई सरकारले छूट नदिने बताउनु भएको छ। उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारी लगायत विषयमा गृह मन्त्रालयमा हिजो आयोजित छलफलमा उहाँले उपभोक्ता हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ़ेको बताउनुभयो। उहाँले सरकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने पनि उल्लेख गर्नुभयो। उद्योग व्यवसाय क्षेत्रमा हुने अनियमिततालाई ठिक ढंगबाट गमन गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै उहाँले व्यवसायीले भोग्नु परेका समस्या समाधान गरिने पनि स्पष्ट पार्नुभयो। सरकारले ज्येष्ठ नागरिकको निशुल्क उपचारका लागि थप दुईवटा अस्पतालमा सेवा विस्तार गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा कीर्तिपुर अस्पताल र नरदेवी आयुर्वेद अस्पताल गरी दुईवटा अस्पतालमा ज्येष्ठ नागरिकलाई निशुल्क उपचार गर्न सेवा विस्तार गरिएको हो। यसअघि सरकारले 60 अस्पतालबाट ज्येष्ठ नागरिकलाई निशुल्क सेवा प्रदान गर्दै आएको थियो। दुईवटा अस्पतालमा सेवा विस्तार गरेसँगै देशभरका 62 अस्पतालबाट ज्येष्ठ नागरिकलाई निशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयले सबै ज्येष्ठ नागरिक स्वास्थ्य सेवा संचालनमा रहेका अस्पतालको सेवा प्रवाहमा एकरूपता कायम गर्ने उद्देश्यले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा मार्गदर्शन 2080/81 ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अस्पतालमा ज्येष्ठ नागरिकलाई प्रदान गर्ने स्वास्थ्य सेवामा एकरूपता प्रदान गर्न र ज्येष्ठ नागरिक मैत्री सेवा गर्ने उद्देश्यले सेवा प्रदान गर्ने उद्देश्यले ज्येष्ठ नागरिक जेरियाट्रिक स्वास्थ्य सेवा मार्गदर्शन 2080/81 ल्याइएको जानकारी दिनुभयो। मार्गदर्शन यही आर्थिक वर्षको शुरूदेखि नै लागू गर्न सम्बन्धित सबै अस्पताललाई परिपत्र गरिरहेको डाक्टर अधिकारीले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगू संक्रमण भदौ र असोज महिनामा अझ उच्च हुने प्रक्षेपण गरेको छ। एक वर्षको डेंगू रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगू संक्रमण असारदेखि बढ़दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर रूद्र प्रसाद मरासिनीले जानकारी दिनुभयो। उहाँका अनुसार असोजपछि भने डेंगू संक्रमण क्रमशः कम हुँदै जानेछ। उहाँले वर्षायाम शुरू भएसँगै असारको अन्तिम सातादेखि संक्रमण अत्यधिक बढ़ेको जानकारी दिनुभयो। गत वर्ष पनि वैशाखदेखि नै संक्रमण देखिन थालेको र भदौदेखि कार्तिकसम्म उच्च संक्रमण भई देशभरका 77 जिल्लामा फैलिएको थियो। का निर्देशक डाक्टर मरासिनीले कार्ययोजना अनुसार डेंगू रोकथाम र नियन्त्रणका लागि संघ प्रदेश र स्थानीय तहका सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सेवाग्राहीका रूपमा आउने कर्मचारीलाई पनि विविध ढंगले सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। मन्त्री मोदीले हिजो राष्ट्रिय किताबखाना निजामतीको आकस्मिक अनुगमन गर्नुहुँदै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुःख दिने कर्मचारीलाई कार्यवाही गरिने बताउनुभयो। अनुगमनका क्रममा मन्त्री मोदीले सेवाग्राहीका रूपमा किताबखानामा पुगेका कर्मचारीलाई सेवा वितरणमा गुनासो भए त्यसको जानकारी आफूलाई गराउन समेत बताउनु भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा दुई देश बीच रही आएको सुमधुर सम्बन्ध विस्तार र आपसी सहयोग आदान प्रदानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वर्षातको बहाना देखाउँदै बाजुराका व्यवसायीहरूले महँगी बढ़ाएपछि उपभोक्ताहरू मारमा परेका छन्। राजेन्द्र विकको रिपोर्ट।
बर्सात शुरू भएसँगै बाजुरामा महँगी बढ्ने प्रचलनले यो वर्ष पनि निरन्तरता पाएको छ। बर्सातको बहाना देखाउँदै व्यापारीले दैनिक उपभोग्य सामग्रीको मूल्यमा वृद्धि गरेपछि स्थानीय उपभोक्ता मर्कामा परेका छन्। बढीमालिका नगरपालिका वडा नम्बर 5 की स्थानीय तुला देवी साउद जिल्लाका मुख्य व्यापारिक केन्द्र सदरमुकाम मार्तडी ओल्टी बामका बेतालमाण्डौ लगायत बजारमा सामानको मूल्य आकाशिएपछि स्थानीय साना व्यापारी र होटेल व्यवसायी समेत महँगीले व्यवसाय नै संकटमा परेको बताउँछन्। मार्तडीका एकजना होटेल व्यवसायी दीपक साउद
व्यवसाय गर्न साह्रै गाह्रो भइरहेछ। बर्खायाममा सामानको मूल्य साह्रै नै बढेर आएछ।
केही समय अगाडि 48 रुपियाँ केजी पर्ने अरुवा मोटा चामलको मूल्य हाल खाद्य कम्पनी तथा व्यापार कम्पनी बाजुराले 55-57 रुपियाँ प्रति केजी बिक्री वितरण गरिरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराका कार्यालय प्रमुख मेघराज ओझा
अहिलेको खाद्यान्न भाव वृद्धि भएर आएको माथिबाट हाम्रो कम्पनीको प्रधान कार्यालयले बजारको अवस्था हेरी प्रति क्विन्टल रुपियाँ दरले बढाएर आएको हुनाले हामीले पनि त्यही हिसाबले यहाँ बिक्री वितरण गरिरहेका
छौँ। बर्सातमा सधैँ सड़क भत्किने र गाडी नचल्ने हुँदा मूल्य वृद्धि स्वाभाविक मान्दै आएका बाजुरावासी यो साल भने हालसम्म सड़क सञ्चालनमै रहेको अवस्थामा समेत महँगी बढेको प्रति अनभिज्ञ छन्। बजारमा अस्वाभाविक बढिरहेको महँगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले के पहल गरिरहेको छ त? प्रमुख जिल्ला अधिकारी पुष्कर पटका।
वर्षायाम भएसँग बाजुराको मार्तडी लगायत जिल्लाको विभिन्न स्थानहरूमा हामीले बजार अनुगमन गरेका छौँ। मूल्य सूची टाँस नभएका पसलहरूमा मूल्य सूची टाँस गर्न चाहिँ हामीले उहाँहरूलाई निर्देशन दिएका छौँ।
बजार क्षेत्रभन्दा टाढा रहेका दुर्गम गाउँका स्थानीय महँगीको सबैभन्दा बढी मारमा परेका छन्। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहलाई मतदाता नावली संकलन, अध्यावधिक मतदान स्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन सामग्री व्यवस्थापन लगायतका अधिकार प्रत्यायोजन गर्ने तयारी भइरहेको बताउनु भएको छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरले हिजो आयोजना गरेको निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य विषय कार्यक्रममा उहाँले निर्वाचन आयोग ऐन 2073 संशोधन गर्ने तयारी भइरहेको बताउनुभयो। नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुला गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामका रूपमा पहिलो चरणमा 100 जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो। नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्री परिषदबाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा 100 जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो। नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत वर्ष भदौ महिनामा दुई देशबीच सम्झौता भएको थियो। बेलायत जान इच्छुक नेपाली नर्सले अक्टोबर 19 सम्ममा अनलाइन आवेदन दिन पाउनेछन्। सम्झौता पत्र अनुसार न्यूनतम पीसीएल नर्सिङ अध्ययन पूरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका सबैले आवेदन दिन पाउनेछन्। सम्झौता पत्र अनुसार रोजगारीका लागि बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमति लिनुपर्ने, 5 वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईएलटीएस अनिवार्य गर्नुपर्ने, 20-45 वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईएलटीएसमा 6.5 अङ्क ल्याउनु पर्ने हुन्छ। सर्वसाधारणको 24.5 करोड़ ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन्। झापाको गौरादहमा सुन चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी 1 महिना अघिदेखि फरार थिए। विश्वकर्मामाथि स्थानीय सर्वसाधारण को 24.5 करोड़ भन्दा बढ़ी ठगी गरेको आरोप लागेको थियो। उनलाई प्रहरीले हिजो पूर्वी नाका काकरबिट्टाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका विश्वकर्मामाथि गौरादहका 466 जनाको 24.65 करोड़ रूपियाँ भन्दा बढ़ी हिनामिना गरेर फरार भएको आरोप लागेको थियो। उनी विरूद्ध इलाका प्रहरी कार्यालय दमकमा पीड़ितले ठगी मुद्दा दर्ता गरेका थिए। कैलालीका भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व उठ्न सकेन। दुईवटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष 2079-80 भन्सार विभागले तोकेको लक्ष्य भन्दा कम राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ। ईश्वर साउदको रिपोर्ट।
कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष 2079-80 भन्सार विभागले 12,30,66,78,000 राजस्व उठाउने लक्ष्य तोकेको थियो। तर राजस्व भने 8,29,63,00,000 मात्र उठेको र यो लक्ष्यको 67.41% मात्र भएको बताउनुहुन्छ भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्र कुमार खड्का।
गत आर्थिक वर्षमा 12,30,63,78,000 हाम्रो टार्गेट थियो, एनुअल टार्गेट। यसमध्ये अहिले हाम्रो 8,29,63,07,000 यो चाहिँ असुधि हो। यसको पर्सेन्ट हेर्दा लगभग 67.41% हुन्छ।
बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारी वातावरण नहुँदा भन्सारबाट आउने र जाने सामानमा कमी भएकाले पछिल्लो समय राजस्व उठ्ने क्रम खस्केको बताउनुहुन्छ पुनः सूचना अधिकारी खड्का।
बिजनेस वातावरण अनि बिजनेस मान्छेहरूले अब इम्पोर्ट कम गरेको, अब बजारमा लिक्विडिटीको चाहिँ समस्या होला, ऋणको समस्या होला, क्रेडिटको कुराहरू, अनि सरकारले पनि विकास खर्च पनि गर्न नसकेको अवस्था होला, यस्तै यस्तै विषयहरू होला। क्वान्टिटी नै कम आएको छ, क्वान्टिटी
अर्को शक्ति भन्सार कार्यालय खकरौलाबाट पनि लक्ष्य अनुसारको राजस्व उठेको देखिँदैन। भन्सार विभागले खकरौला भन्सारलाई आर्थिक वर्ष 2079-80 16,94,42,000 रुपियाँ राजस्व उठाउनु पर्ने लक्ष्य तोकेको थियो। तर कार्यालयबाट 7,38,89,000 रुपियाँ मात्र राजस्व उठेको छ। यो लक्ष्यको 44% मात्र भएको भन्सार कार्यालयले जानकारी दिएको छ। आर्थिक मन्दी भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट अफिस नहुनु र शक्ति भन्सार कार्यालय खकरौला भएर आउने भारततर्फको सड़क राम्रो नभएकाले भन्सारबाट लक्ष्य अनुसारको राजस्व नउठेको बताउनुहुन्छ शक्ति भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरी।
अब 79-80 लक्ष्य 16,94,42,000 थियो, त्यसमध्येमा प्राप्त गरेको 7,38,89,000 छ। यो चाहिँ टोटल लक्ष्यको 44% मात्र उठेको छ। हाम्रो मुख्यत आर्थिक मन्दी नै हो।
कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ। त्यो ठाउँ भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्ट्स, हार्डवेयरका सामान, चामल, गहुँ, पापड, भुजिया, दालमोट, बिस्कुट, आलु जस्ता खाद्य वस्तुको आयात धेरै हुने गरेको छ। तर निर्यात भने न्यून मात्रामा हुने गरेको र त्यसबाट नगर्ने मात्रामा मात्र राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको महाराष्ट्र राज्य स्थित रायगढ़ जिल्लाको एक गाउँमा भीषण वर्षापछिको बाढ़ी पहिरोमा परि 16 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घटनास्थलबाट 22 जनाको उद्धार गरिएको छ। अझ धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई 5,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ। उत्तर कोरियाको बढ़दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढ़ाउने क्रममा यही अगस्तमा त्रिदेशीय शिखर वार्ता हुने कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ। सोल र वाशिङटनले दक्षिण कोरियाको राजधानीमा पहिलो आणविक परामर्शदात्री समूहको बैठक गरेको केही दिनपछि यो घोषणा भएको हो। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले सरकारले बजेट मार्फत लिएको नीति अनुसार नै चालू आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहिबार बसेको बैठकमा गवर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि दर हासिल गर्ने, मूल्य वृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने स्पष्ट पार्नुभयो। पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्था लगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्य वृद्धि नियन्त्रण हुन नसकेको, संचित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायतका समस्या भने कायमै रहेको गवर्नर अधिकारीले बताउनुभयो। अर्थ समितिको बैठकमा अर्थ सचिव अर्जुन कुमार पोखरेलले वित्त नीति र मौद्रिक नीतिको सामञ्जस्यता हुनुपर्ने धारणा राख्नुभयो। उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढ़ाउन र आन्तरिक उत्पादन बढ़ाउनका लागि बजेटले राखेका योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने पनि अर्थ सचिव पोखरेलले बताउनुभयो। बैठकमा सांसदहरूले मौद्रिक नीतिका विषयमा आम नागरिकलाई बुझाउनु जरूरी रहेको, उत्पादनशील क्षेत्रमा लगानी बढ़ाउनु पर्ने, संकटमा रहेको अर्थतन्त्र उकास्ने गरी मौद्रिक नीति आउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बैंकबाट आम नागरिकले सहज रूपमा ऋण पाउनु पर्ने, सरकारी कार्यालय र निकायहरूले बैंकमा फिक्स डिपोजिट पैसा राख्ने कुरालाई रोक्नुपर्ने, सहकारीलाई पनि नियामक निकाय अन्तर्गत ल्याएर व्यवस्थित गर्नुपर्ने बताउनुभयो। बाँकेमा परीक्षणका रूपमा गडेौलाबाट मलको उत्पादन शुरू गरिएको छ। रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाए पनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकूल प्रभाव पारेको भन्दै किसान गडेौला मलप्रति आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदले यसपटक परीक्षणका लागि सीमित किसानलाई गडेौलाबाट मल उत्पादनका लागि सहयोग गरिएको जानकारी दिनुभयो। पूर्वी नाका काकड भिट्टाबाट कृषिजन्य वस्तुहरू अलैची, चिया, अदुवा र अमृतसोको निर्यात उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा 8,24,00,00,000 मूल्य बराबरको अलैची भारत निकासी भएको छ। यसै गरी तयारी चियाको निर्यात 16% वृद्धि भई गत आर्थिक वर्षमा 3,42,00,00,000 मूल्य बराबरको चिया र 64,00,00,000 मूल्य बराबरको अदुवा पूर्वी नाकाबाट भारत निर्यात भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ विश्व वरियतामा नेपाल यथावत रहेको छ। फिफाले बिहेबार निकालेको नयाँ वरियता अनुसार नेपाल 175 स्थानमा रहेको छ। नेपाल अघिल्लो महिना 175 स्थानमा नै रहेको थियो। दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ। 900 स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको छ। 155 स्थानमा रहेको मालदिव्स दक्षिण एसियामा दोस्रो स्थानमा छ। यस्तै नेपालपछि भूटान 185 स्थानमा रहँदा बंगलादेश 189 स्थानमा रहेको छ। पाकिस्तान 201 स्थानमा रहँदा श्रीलंका 204 स्थानमा छ। अर्जेन्टिना वरियताको शीर्ष स्थानमा यथावत रहेको छ। विश्व वरियताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यस्तै इंग्ल्याण्ड चौथो स्थानमा र बेल्जियम पाँचौं स्थानमा रहेको छ। न्यूजील्याण्ड र अस्ट्रेलियामा संयुक्त रूपमा आयोजना हुने फिफा महिला विश्वकप बिहिबारबाट शुरू भएको छ। विश्वकपमा पहिलो दिन दुई खेल भएका छन्। एक खेल न्यूजील्याण्ड र अर्को खेल अस्ट्रेलियामा भएको हो। न्यूजील्याण्डको इडियन पार्कमा भएको उद्घाटन खेलमा नर्वेलाई 1-0 गोल अन्तरले हराउँदै घरेलु टोली न्यूजील्याण्डले सुखद शुरूआत गरेको छ। अस्ट्रेलियाको सिडनी स्थित अस्ट्रेलिया स्टेडियममा भएको दोस्रो खेलमा अस्ट्रेलियाले आयरल्याण्डलाई 1-0 गोलले पराजित गर्दै सोमो बीमा जितसहित महत्वपूर्ण 3 अङ्क बटुलेको छ। प्रतियोगिता अगस्त 20 सञ्चालन हुनेछ। विश्वकपमा 32 टोलीलाई 8 समूहमा विभाजन गरिएको छ। गत संस्करणको विश्वकपको उपाधि संयुक्त राज्य अमेरिकाले जितेको थियो। फाइनलमा अमेरिकाले नेदरल्याण्डलाई 2-0 गोल अन्तरले पराजित गर्दै चौथो पटक विश्वकपको उपाधि जितेको थियो।
अझै बम अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका साथै अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 10.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियस काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भयो भने सूर्यास्त भरि साँझ 7 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बिना जाँच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 100 किलोग्राम सुन बाहिरिएको घटनामा छानबिन समिति गठन। सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या 10 पुग्यो। सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष ढंगले निष्कर्षमा पुर्याइने उप प्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठको भनाई। बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयद्वारा सबै मन्त्रालय, विभाग र निकायका लागि 81 बुँदे मार्गदर्शन जारी। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरूद्वारा गुटबन्दीको अन्त्य र राष्ट्रिय मुद्दामा एकमत हुनुपर्नेमा जोड़। काठमाडौँका नरदेवी अस्पताल र कीर्तिपुर अस्पतालमा ज्येष्ठ नागरिकको उपचार निशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय र भारतको महाराष्ट्रमा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 पुग्यो, दर्जनौ बेपत्ता। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।